अभिवादन। मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म रमेश प्रसाद तिमल सिन्हा, साथमा हुनुहुन्छ विशालजीत पालिखे। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले काठमाडौँमा तयार पारेको हो। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम हरेक आइतबार बिहान 8:15 जाँदा रेडियो नेपालबाट प्रसारण हुन्छ। रेडियो नेपालको मिडियम वेभ प्रसारणका साथसाथै देशका विभिन्न क्षेत्रमा रहेका रेडियो नेपालका आफ्नै एफएम स्टेशन 98, 100 र 103 MHz पनि यो कार्यक्रम प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.nepalmediaonline.com पनि पाएक पर्ने समयमा सुन्न र डाउनलोड गर्न समेत सक्नुहुन्छ। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम www.facebook.com/insecradio फेसबुक पेज लाइक गरी सो पेजमा पनि सुन्न सक्नुहुन्छ। फेसबुक पेजबाट कार्यक्रममा सहभागिता जनाउन समेत सकिन्छ। छैन हामीलाई स्वीकार, लैंगिक हिंसा र दुर्व्यवहार भन्ने मूल नाराका साथ देशभर लैंगिक हिंसा विरूद्धको अभियान सञ्चालन भइरहेको छ। जनसंख्याको दृष्टिकोणले आधा भन्दा बढ़ी छन् नेपाली महिलाहरू। तिनै महिलाहरूलाई दैनन्दिन महिला भएकै कारण यातना दिने गरेको खबरहरू संचार माध्यममा आइरहेका छन्। महिला भएकै कारणले दिइने यातनाका साना ठूला सबै रूप महिला हिंसा हुन्। हिंसाले मानिसको मानसिक स्वास्थ्यमा असर पर्न सक्छ। मान्छे सबै बराबर भन्ने सैद्धान्तिक मान्यतालाई व्यावहारिक रूपमा उतार्न पनि महिला हिंसाको अन्त्य आवश्यक छ। लैंगिक हिंसा भन्नाले महिला, पुरूष वा तेस्रो लिंगी जो भए पनि लिंगकै आधारमा गरिने हिंसालाई बुझिन्छ। तर नेपालमा पछिल्लो समय महिला विरूद्ध धेरै हिंसाका घटनाहरू सार्वजनिक भइरहेकाले आजको कार्यक्रम हामीले यसै विषयमा केन्द्रित गरेका छौं। कार्यक्रममा हामी मीडिया एडभोकेसी ग्रुपकी अध्यक्ष पत्रकार बबिता बस्नेतसँग गरिएको कुराकानी प्रस्तुत गर्छौं। त्यसै गरी कार्यक्रममा मानवाधिकार सामान्य ज्ञान समेट्नेछौं। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहोला। कार्यक्रम शुरू गरौं महिला हिंसा विरूद्धको अभियानमा तयार पारिएको रेडियो सामग्रीबाट। कुनै पनि जात जाति, समुदाय, वर्ग, लिंग वा अन्य कुनै कारणले अपमान गर्नु, होच्याउनु मानव सभ्यता विपरीतको कर्म हो। महिला भएकै कारणले होच्याउने, अपमान गर्ने, पीड़ा दिने, दाइजो कम ल्याएको वा नल्याएको कारणले दुःख दिने, मानसिक तथा शारीरिक चोट पुर्याउने, यौन शोषण गर्ने जस्ता कार्यहरूलाई महिलामाथि हुने हिंसा भनिन्छ। महिलामाथि सांस्कृतिक रूपमा, मानसिक रूपमा, यौन दुर्व्यवहारका दृष्टिले र सामाजिक रूपमा हिंसा हुने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन्। धर्म र संस्कृतिको आधारमा महिलामाथि हुने हिंसालाई सांस्कृतिक हिंसाका रूपमा लिन सकिन्छ। महिला भएकै कारणले विभेद गर्ने, नपढाउने, बिरामी भए पनि औषधि नगर्ने, अपशब्द बोल्ने, धम्क्याउने, होच्याउने, हेला गर्ने, दाइजो ल्याएन भनेर हेप्ने जस्ता मानसिक रूपले महिलाहरूलाई पुर्याउने पीड़ालाई महिलामाथि हुने मानसिक हिंसा भनिन्छ। इच्छा विपरीत जबरजस्ती यौनाङ्गहरू छुने, चिस्क्याउने, सिठी बजाउने, बलात्कार र यौन शोषण लगायतका दुर्व्यवहार यौनजन्य हिंसा हुन्। कथित बोक्सीको आरोप, चरित्रमाथि आरोप, कामको बोझ, कामको मूल्य नदिने, असमान ज्याला, बाल विवाह लगायतका कामबाट महिलामाथि गरिने दुर्व्यवहारलाई सामाजिक हिंसाका रूपमा मान्न सकिन्छ। हिंसा जानेर र नजानेर दुवै किसिमले हुन सक्छ, तर नेपाली समाजमा नजानेर भन्दा जानेर गरिएका हिंसाका रूप डरलाग्दा हुने गरेका छन्। महिलामाथि हुने हिंसा विरूद्ध अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइरहेको छ। हुन त यसलाई लैंगिक हिंसा विरूद्धको अन्तर्राष्ट्रिय दिवसका रूपमा मानिन्छ। दिवसका अवसरमा महिला अधिकारका क्षेत्रमा काम गर्ने सरकारी तथा गैर सरकारी निकायले विभिन्न सचेतनामूलक कार्यक्रमहरू गरिरहेका छन्। हरेक वर्ष नोभेम्बर 25 डिसेम्बर 10 16 दिन लैंगिक हिंसा अन्त्यका लागि विभिन्न दबाव सिर्जना गरी चेतनामूलक कार्यक्रम गर्ने गरिएको छ। तर नेपालमा भने लैंगिक हिंसा विरूद्धको कार्यक्रम महिला हिंसा विरूद्धको कार्यक्रममा रूपान्तरित जस्तै देखिन्छ। हिंसामा परेका महिलाहरूले विभिन्न स्थानमा उजुरी गरेर न्याय पाउन सक्छन् भन्ने जानकारी गराउनु अहिलेको पहिलो आवश्यकता बनेको छ। उजुरी गर्न सकिने निकायहरूमा स्थानीय तह र प्रहरी कार्यालयहरू रहेका छन्। गाउँ विकास समितिको कार्यालय, नगरपालिका तथा वडा कार्यालयहरू, प्रहरीका जुनसुकै कार्यालयहरू, राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानवाधिकार आयोग तथा मानवाधिकारको क्षेत्रमा काम गर्ने संघ संस्थाहरूमा हिंसामा परेको विषय प्रष्ट उल्लेख गरी निवेदन दिएमा पीड़ित महिलाहरूले न्याय पाउन सक्छन्। अहिले देशका 753 स्थानीय तहमा न्यायिक समितिमा पनि यस्ता खालका उजुरीहरू गर्न सकिन्छ। त्यसै गरी 753 वटै स्थानीय तहमा रहेका प्रहरी कार्यालयहरू मार्फत पनि यी घटनाहरूलाई दर्ज गर्न सकिन्छ। मानवाधिकार संघ संस्थाहरूले भने न्यायका लागि सहयोग गर्ने गर्छन्। त्यस्तो सहयोग आवश्यक भएमा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको केन्द्रीय कार्यालय, 7 प्रदेशमा रहेका प्रदेश कार्यालय वा 77 वटै जिल्लामा रहेका इन्सेक कर्मीहरूसँग सम्पर्क गर्न सक्नुहुन्छ। सम्पर्कका लागि केन्द्रीय कार्यालयको फोन नम्बर 01-521-8770 रहेको छ। फोन नम्बर फेरि एकपटक 01-521-8770। एकतामा मात्रै बल हुन्छ, यो शाश्वत सत्य हो। एक भएर महिलामाथि हुने सबै प्रकारका हिंसाको विरूद्धमा लड्नु नै बुद्धिमानी कदम हुनेछ। केही वर्ष यता महिला हिंसा विरूद्धको 16 दिने अभियानमा महिलाहरू संगठित रूपमा एक भएर लागि परिरहेका छन्। यो अभियानमा महिला मात्रै छैनन्, महिलालाई पुरूषहरूले पनि साथ दिइरहेका छन्। उनीहरूको साथ मात्रै होइन, अभियानको अगुवाई नै पुरूषहरूबाट चलाइएको पनि छ। महिला हिंसाको विषय महिलाहरूको मात्रै विषय नभएर सिङ्गो समाजकै विषय हो भन्ने बुझाइ भयो भने मात्रै हिंसाका घटनाहरूको अन्त्य गर्न सकिन्छ। विगतको भगाई र वर्तमानको वास्तविकताले मात्रै भविष्य निर्माणको सही बाटो तय हुन सक्छ। यही बाटो तय गर्न महिलामाथि हुने कुनै पनि हिंसा अन्त्य गरिनुपर्छ। राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा हुने बहसले नीति निर्माताहरूलाई दबाब दिए पनि व्यावहारिक कार्यान्वयनका लागि स्वयं महिलाहरूको संगठित जागरण र सक्रियताले महत्वपूर्ण भूमिका खेल्छ। यस्तो अभियान केवल दिवसका रूपमा मात्रै होइन, सधैँभरि चलाउनुपर्छ, अनि मात्र महिला हिंसा अन्त्य सम्भव हुन्छ। मानवाधिकार सम्बन्धी विविध सवाल जान्नका लागि www.insekonline.org लगन गर्नुहोला।
तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको प्रस्तुति कार्यक्रम मानव अधिकार शिक्षा सुनिरहनु भएको छ।
अब हामी प्रस्तुत गर्दैछौ मीडिया एडभोकेसी ग्रुपकी अध्यक्ष पत्रकार बबिता बस्नेतसँग गरिएको कुराकानी।
मेरो बुझाइ त जनचेतनाले काम गरिरहेको छ भन्ने नै छ।
हजुर,
किन भन्नुहुन्छ भने हामीले नेपालमा 1999 गर्न थालेको भनेपछि अहिले 19 वर्ष भयो होइन। विश्वमा त यो 1991 सुरु भयो र यो 19 वर्षको बीचमा यति धेरै परिवर्तनहरू आइसकेका छन् कि 19 वर्षसम्म जानै पर्दैन। यो 5 वर्षको यतालाई नै हामीले हेर्ने हो भने महिला माथि हुने हिंसाका घटनाहरू रिपोर्टिङ एकदमै बढेको छ। हामी मिडिया मोनिटरिङ गर्छौँ, मिडियामै काम गर्छौँ र त्यो हेर्दाखेरि पनि कस्तो देखिन्छ भन्नुहुन्छ भने एकदमै धेरै महिला हिंसाका रिपोर्टिङहरू चाहिँ धेरै नै बढेको छ। त्यो मिडिया पनि बढेको छ, पुलिसमा पनि बढेको छ होइन। यति धेरै घटनाहरू रिपोर्टिङ भइरहेछन् कि यसको इम्प्याक्ट त हो नि त, यसको प्रभावै छैन भनेर त म भन्नै सक्दिनँ होइन। एकैपल्ट सबै कुरा हुन्छ भन्ने पनि होइन होइन, क्रमशः हुँदै जाने कुरा हो परिवर्तन भन्ने कुरा। अहिले जसरी महिला माथि हुने हिंसाका घटनाहरू विशेष गरी बलात्कारका घटनाहरू भइरहेको छन्, के योभन्दा अगाडि घटनाहरू भएका थिएनन् होला त? भएका थिएनन् भन्न मिल्दैन नि त। यो के थियो भन्दाखेरि जनचेतना अघि यहाँले जुन भन्नुभएको थियो त्यो चाहिँ कम थियो, पहिला भन्नु हुँदैन भन्ने थियो होइन, मौन त साँझेर बस्ने जुन प्रकारको एउटा हाम्रो संस्कृति थियो नि, कल्चर थियो नि, त्यसलाई चाहिँ अब ब्रेक भएको छ। मैले हेर्दाखेरि त यतिका वर्षमा के भयो त भनेर सोध्नुहुन्छ भने यो मौनता चाहिँ तोडिएको छ। हाम्रो इज्जतको लागि, घर परिवारको लागि, दाजुभाइले के भन्लान्, मेरो छोरीको इज्जत जान्छ, खत्तम भयो भन्ने जुन थियो नि, होइन, मेरो छोरीमाथि अन्याय भयो, मेरो छिमेकीमाथि अन्याय भयो, मेरो आफन्तमाथि अन्याय भयो भनेर मान्छेहरू बोल्न थाले। र यो बोल्न सक्नु पनि ठुलो आफैमा परिवर्तन हो जस्तो मलाई।
यो अवधिको उपलब्धि भनेर चाहिँ पीडा लुकाउने र पीडा सहने कुरालाई छोडेर पीडालाई ओकल्ने र पीडालाई देखाउने कुरामा चाहिँ सक्षमता बढ्यो।
देखाउने कुरा होइन, भन्ने कुरा, बोल्ने कुरा होइन, मान्छेहरू बोल्न थाले। र अर्को उपलब्धि चाहिँ के हो यस बिचको भन्नुहुन्छ भने कानुनहरू बन्यो नि त। योभन्दा अगाडि कानुनहरू पनि थिएन होइन, हामीसँग कानुनहरू बन्यो, तर यसबिच हुन नसकेको चाहिँ के छ भन्नुहुन्छ भने त्यो कानुनहरूको जस्ताको जस्तै कानुनहरू हुन नसकेको चाहिँ छ। अब हामीले गर्नुपर्ने कुरा भनेको हामीसँग घरेलु हिंसा सम्बन्धी कानुन छ, हामीसँग वैवाहिक बलात्कार विरुद्धको कानुन छ, हामीसँग बलात्कार विरुद्धको कानुन छ। हाम्रो देशमा महिला विरुद्धका कुनै पनि हिंसाको लागि कानुनको खाँचो छैन। हामीसँग एन्टी ट्राफिकिङ, सेलिब्रिटी बेचबिखन विरुद्धको कानुन छ, थुप्रै कानुनहरू हामीसँग छन्। त्यो कानुनको कार्यान्वयन चाहिँ अहिलेको सबैभन्दा ठुलो खाँचो चाहिँ मैले त्यो देख्छु। त्यो भनेको चाहिँ के भन्दा त्यसमा धेरैवटा पक्षमा हाम्रो नेपाल प्रहरीको भूमिका हुन्छ होइन। त्यो डाइरेक्ट एकदमै प्रत्यक्ष कार्यान्वयन गर्ने चाहिँ सबभन्दा पहिला नेपाल प्रहरी नै हो। त्यसले गर्दाखेरि यसमा नेपाल प्रहरीको सचेतता, उहाँहरूको भूमिका, उहाँहरूको चाहिँ तत्परता र गृह मन्त्रालयले उहाँहरूलाई चाहिँ यो सबै उसमा चाहिँ नि त्यही अनुसारको एउटा निर्देशन दिनुपर्ने आवश्यकता चाहिँ म देख्छु।
अन्य किसिमका हिंसाहरू पनि होला नि, जस्तै तेस्रो लिङ्गीहरू प्रतिका हिंसाका घटनाहरू पनि होला नि, कतिपय त पुरुषहरू पनि हिंसामा छन् होला, यस्तो चाहिँ कतिको रेकर्डेड हुन्छ, यो कस्तो खालको छ यिनीहरूको?
अब अहिले चाहिँ कस्तो देखिन्छ भन्नुहुन्छ भने बिस्तारै पुरुष विरुद्धका हिंसाका घटनाहरू पनि आइरहेको छन् होइन। धेरै जस्तो घटनाहरूमा चाहिँ आएको जति आएको छन् पुरुषहरू बोल्न सक्ने त्यस्तो खालको समाज पनि हाम्रो होइन। हामी चाहिँ अहिलेसम्म पनि कस्तो भन्दाखेरि पुरुषहरूले चाहिँ म माथि हिंसा भयो भनेर खुलेर आउन सकिरहेको अवस्था चाहिँ होइन, तर यस बिचमा केही घटनाहरू चाहिँ आए, जस्तो सम्बन्ध विच्छेदका घटनाहरूमा आए होइन, वैदेशिक रोजगारमा गएका केही पुरुषहरूले चाहिँ श्रीमतीहरूले हाम्रो चाहिँ सम्पत्ति पनि नभएको, आउँदाखेरि उहाँहरू पनि दोस्रो बिहा गरेर जानुभएको भन्ने जे जस्ता घटनाहरू यस बिचमा देखा परे, त्यो पुरुष विरुद्धको हिंसाको रूपमा हामीले त्यस्तो लिनुपर्ने हुन्छ। र अब अरू पनि केही घटनाहरू होला होइन, जस्तो त्यस्तो एकदम खुलेर उहाँहरू आएको अवस्था चाहिँ देखिँदैन, अहिलेसम्म देखेको यही सम्बन्ध विच्छेदवाला मुद्दामा मात्रै हो, र हुँदै हुँदैन भन्ने कुरा चाहिँ छैन। तर पुरुष भएकै कारणले हिंसामा परेको घटनाहरू चाहिँ हाम्रो समाजमा अलिकति कमै छ। अब लैङ्गिक हिंसाको कुरा गर्दाखेरि हामीले महिलाको मात्रै कुरा गर्ने होइन, महिला पुरुष कसैले महिला भएकै कारणले कोही हिंसामा परेको छ भने त्यो, पुरुष भएकै कारणले हिंसामा परेको छ भने त्यो पनि हुन भएन, र तेस्रो लिङ्गी भएको कारणले हिंसामा परेको छ भने त्यो पनि हुन भएन। र तेस्रो लिङ्गीका चाहिँ केही हिंसाका घटनाहरू चाहिँ अलिकति देखियो यस बिचमा। त्यो चाहिँ के हो भन्नुहुन्छ भने उहाँहरूका अब छन् उहाँहरू धेरै जस्तो लिभिङ टुगेदरमा बस्ने, र लिभिङ टुगेदरको हामीसँग कानुन नभएको होइन, उहाँहरू चाहिँ बिहा गरेर बसेको अवस्था छैन, र बिहा हुँदाखेरिको अवस्थामा पनि हाम्रो चाहिँ दर्ता गर्न नपाउने, बिहा चाहिँ गर्न पाउने तर दर्ता चाहिँ गर्न नपाउने जुन कानुनी अवस्था छ, त्यसले गर्दाखेरि उहाँहरूको चाहिँ म्यारिजसँग सम्बन्धित चाहिँ धेरै कुराहरूमा समस्या रहेछ है। यस बिचमा हामीले देखेको कुरा चाहिँ त्यो पनि हो। त्यसले गर्दाखेरि कसैले यदि महिला भएकै कारणले, पुरुष भएकै कारणले, त्यसरी लिङ्गी भएकै कारणले कुनै प्रकारको हिंसा भोग्न हुँदैन भन्ने खालको कुरा त यसमा कुनै विवादै रहेन। अब त्यो नभोग्नको लागि के गर्नु पर्यो त भन्दाखेरि चाहिँ मैले देखेको हाम्रा एटिच्युडहरूमा पनि सुधार हुन पर्यो। कानुनहरू त छन् तर त्यो कानुनलाई गर्ने कार्यान्वयनका कुराहरू, त्यसलाई व्यवहारमा उतार्ने कुराहरू, अभ्यासमा गर्ने कुराहरू, यस्तो कुराहरूले चाहिँ फरक पार्छ।
कतिपय हिंसाका घटनाहरूलाई न्यूनीकरण गर्न त कानुन भन्दा पनि व्यवहार चाहिँ बढी प्रभावकारी होला। जस्तै छाउपडी प्रथाहरू लगायतका यस्ता कुप्रथाहरू छन्, त्यो कानुन भन्दा पनि त्यो व्यवहारको कुरा र संस्कारको कुरा होला नि है।
हो, त्यो गर्नको लागि चाहिँ कस्तो छ भने एकदम सही हो, तर यो गर्नको लागि जहिले पनि हामी समाजलाई दोष दिन्छौँ होइन, समाजले गरेन, समाजले भनेन, हाम्रो समाज त्यस्तो भनिरहेको हुन्छौँ, तर यो समाजमा को बस्छ भनेर अब हरेक व्यक्तिले चाहिँ आफूले आफैलाई पुनरावलोकन गर्नलाई जरुरी छ जस्तो मलाई लाग्छ। त्यो समाजमा बस्ने तपाईँ हामी नै त हो होइन, परिवारमा बस्ने तपाईँ हामी नै त हो, हाम्रा परिवारहरू यस्ता छन् भनेर हामी अरूको बारेमा चाहिँ बोल्ने, तर हामी आफ्नो बारेमा कति बोलिरहेछौँ, हामीले के गरिरहेछौँ भनेर आफूले आफ्नो रिभ्यू गर्ने बेला पनि आएको छ जस्तो मलाई लाग्छ। समानतामूलक वातावरणको निर्माण चाहिँ हामीले परिवारबाटै गर्नुपर्ने हुन्छ, परिवारबाट र समाजबाट। यसमा चाहिँ हाम्रो संस्कारहरू, हाम्रो गर्ने व्यवहारहरू, हामीले गर्ने अभ्यासहरू होइन, त्यस्ता कुराबाट नै फरक पर्ने हो। र अर्को देखेको चाहिँ मैले के हो भन्नुहुन्छ नि, मिडिया मिडिया चाहिँ अहिलेको एकदमै धेरै यो यङ जेनेरेसनले होइन, बच्चाहरूले सबैजना यो इन्टरनेटमै लगाएको उहाँहरूको एकदमै उनीहरूको धेरै छ होइन, त्यसले गर्दाखेरि र अरू किसिमको अहिले सोसियल मिडिया, अरू यो मेनस्ट्रिम मिडियामा घर परिवारले भनेको भन्दा पनि, सदस्यले भनेको भन्दा पनि मिडियाले भनेको चाहिँ पत्याउने खालको अवस्था देखिएकोले मिडियामा पनि यसमा यसको चाहिँ रिफ्लेक्सन हुन जरुरी छ, मिडिया पनि रेस्पोन्सिबल हुन जरुरी थियो महिलामाथि पनि हिंसासँग सम्बन्धित जति पनि हामी दिन्छौँ नि विवरणहरू दिँदाखेरि।
जस्तो यहाँहरू त मिडियाको मोनिटरिङ पनि गरिरहनु भएको छ, तर पछिल्लो समय मिडियाले चाहिँ नि यो सकारात्मकता भन्दा नि नकारात्मकतालाई बढी प्रायोरिटी दिँदा हिंसाको मार झन् बढ्न गएको जस्ता घटनाहरू पनि देखिन्छ नि।
यसमा चाहिँ कस्तो देखिन्छ भन्नुहुन्छ भने, जस्तो अब अहिलेको घटनामै जस्तो उदाहरणको लागि निर्मला पन्तको घटना लियौँ होइन, पहिला सुरुमा चाहिँ यो बलात्कारका घटनाहरू उठाउनको लागि मिडियाको भूमिका राम्रो छ, मिडियाले भनेको कारणले दबाब सृजना भएको छ क्या। तर पछिल्लो चरणमा के भयो भन्नुहुन्छ भने, त्यसलाई चाहिँ बिकाउ स्टोरी बनाउन थाल्यो। स्टोरी भन्दा पनि विशेष गरेर अहिलेको नयाँ मिडिया जसलाई अनलाइन भन्छौँ, सबै त त्यस्तो होइन, तर धेरैले के गर्थ्यो त भन्नुहुन्छ भने, ए निर्मलाको हत्यारा पत्ता लाग्यो भन्ने, निर्मलाको बलात्कारी पत्ता लाग्यो भन्ने, उसको फोटो राखिदिने, अनि भित्र केही पनि कन्टेन्ट छैन होइन, समाचारहरू दिने, भ्रमित बनाउने, जुन घटना एकदमै इन्भेस्टिगेसनको फेजमा छ, अनुसन्धानको फेजमा छ, त्यो घटनालाई तोडमोड गरेर त्यसरी गर्न समाचार बनाउनै पाइँदैन, त्यो पत्रकारिताको आचार संहिताले पनि दिँदैन। तर यसमा चाहिँ नि पत्रकारिताको आचार संहिताभन्दा धेरै पर गएर जे जस्ता घटनाहरू आइरहेछन् यसलाई चाहिँ एकदमै सेन्सेसनल बनाउन खोजिएको छ, यो एउटा उदाहरण हो। र अरू पनि यस्ता केही उदाहरणहरू छन्, त्यसले गर्दाखेरि मिडिया चाहिँ रेस्पोन्सिबल हुन एकदमै जरुरी छ।
गर्नका लागि त सरकार एक्लैले सक्दैन, त्यसमा मिडिया, नागरिक समाज, तपाईँ, म र इन्डिभिजुअल व्यक्तिको पनि उत्तिकै भूमिका हुन्छ नि है। तर त्यो भूमिका चाहिँ हामी सरकारलाई मात्रै गाली गर्ने, आफू चाहिँ ननिमाउनेमा अलिक बढी छौँ जस्तो छ।
यसमा चाहिँ व्यक्तिको भूमिका एकदमै धेरै हुन्छ, घर घरमै हुन्छ यसको भूमिका। सरकारको रेस्पोन्सिबिलिटी चाहिँ भएको कानुनलाई कार्यान्वयन गर्ने हो, र हामीहरूको रेस्पोन्सिबिलिटी चाहिँ के हो त भन्दाखेरि, आफ्नै घर परिवारलाई कसरी चाहिँ हिंसारहित बनाउने भन्ने प्रत्येक व्यक्तिको हिसाबले। र अब एज अ मिडिया पर्सन मैले हेर्दाखेरि, मिडियामा पनि आफूले सकेको रेस्पोन्सिबल मिडियाको लागि चाहिँ आफ्नो तर्फबाट कोसिस यो क्षेत्रले गर्छ भने, अब त्यसै गरी अब सामाजिक जागरणमा लागेको होइन नागरिक समाजको भूमिका पनि धेरै हुन्छ यसमा पनि। यसलाई यो समानताको वातावरणलाई प्रवर्तन गर्नको लागि वकालत गर्ने कुरा नै हो, हामी जो जहाँ छौँ नि त्यहीँबाट नै यसलाई निर्मूल गर्नको लागि आफ्नो तर्फबाट पहल गर्यौँ भने यो असम्भव कुरा चाहिँ होइन।
तपाईले अहिले सुन्नुभयो मीडिया एडभोकेसी ग्रुपकी अध्यक्ष पत्रकार बबिता बस्नेतसँग गरिएको कुराकानी। अब हामी प्रस्तुत गर्दैछौ मानव अधिकार सामान्य ज्ञान। नेपालको संविधान कसले र कसरी जारी गरेको हो? प्रश्न फेरि एकपटक, नेपालको संविधान कसले र कसरी जारी गरेको हो? यो प्रश्नको सही जवाब मंगसिर महिनाको मसान्तसम्म इन्सेकको ठेगानामा आइसक्नु पर्नेछ। हामीलाई पोस्ट बक्स नम्बर 2726 काठमाडौँ, radio.insek@gmail.com मा पत्र पठाएर वा 01-521-8770 फोन गरेर कार्यक्रममा सहभागिता जनाउन तथा उत्तर टिपाउन सक्नुहुनेछ। त्यसै गरी www.facebook.com/insekradio फेसबुक पेजमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ। सामान्य ज्ञानका विजेता प्रत्येक महिनाको पहिलो साता प्रसारण गर्नेछौ। यसका साथसाथै मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट आगामी सातासम्मका लागि विशालजीत पालिखेका साथसाथै म रमेश प्रसाद तिमलसिन्हा पनि विदा माग्छु। नमस्ते।